समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, दुई वर्षभन्दा लामो समयसम्म कोविड 19 का कारण प्रभावित विश्वको अर्थतन्त्रले कुन दिशा र स्वरूप ग्रहण गर्ने हो त्यो अझै अध्ययनकै विषय हुन सक्छ, तर हाम्रो जस्तो विकासशील देशका लागि पूर्वाधार विकासका दृष्टिले खेर गएको यो समयलाई फेरि नयाँ सिराबाट काम गरेर परिपूर्ति गर्नुपर्ने अवस्था छ। महामारीको चपेटाबाट तंग्रिँदै गर्दा विश्व अर्थतन्त्रमा आएको उतार चढ़ाव र त्यसले नेपालले पारेको प्रभाव निरन्तर बहसको विषय बन्न सक्छ। यो प्रतिकूलताका बावजूद पनि अर्थतन्त्रलाई चलायमान गराउने केही महत्वपूर्ण गेम चेन्जर परियोजना संचालनका लागि वैदेशिक लगानी भित्राउने अभियानमा लगानी बोर्ड नेपालले आफ्नो प्रयास जारी राखेको छ। यसै क्रममा हिजै मात्र राष्ट्रिय गौरवको महत्वपूर्ण जलविद्युत परियोजना निर्माण सम्बन्धी समझदारी भएको छ। 750 मेगावाटको पश्चिम सेती र त्योसँगै जोड़िएको 450 मेगावाटको सेती नदी 6 परियोजना विकासका लागि भारतको एनएचपीसी लिमिटेड र नेपालको लगानी बोर्ड बीच समझदारी पत्रमा हस्ताक्षर हुनु स्वागत योग्य विषय हो। अन्तर्संवादमा आज हामी यसै विषयमा र समग्र लगानीको वातावरण र परियोजनाका सम्बन्धमा कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ लगानी बोर्डका सीईओ सुशील भट्ट, उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सुशील सर, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा।
नमस्कार, धन्यवाद।
अब हिजो मात्रै एउटा अर्को महत्वपूर्ण परियोजना विकास गर्ने विषयमा एनएचपीसी र लगानी बोर्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। मूलत यो परियोजना विकासका लागि यहाँहरू बीच यो प्रारम्भिक चरणमा भएको समझदारीमा के कस्ता मूलभूत विषयहरू समावेश छन्, अलिकति यहाँबाट कुराकानी शुरू गरौँ।
यो समग्रतामा यो राष्ट्रिय गौरवको परियोजना पश्चिम सेती जलविद्युत जो जलाशयुक्त परियोजना हो, यो अपस्ट्रिममा छ, अपस्ट्रिममा भएको प्रोजेक्ट र डाउनस्ट्रिममा भएको प्रोजेक्ट चाहिँ सेती रिभर 6 जसको चाहिँ इन्डिकेटेड क्यापेसिटी 450 मेगावाट भनेका छौँ। त्यो सवालमा विकासक्रमको अध्ययन चरणमा अगाडि बढ्नुपर्दा त्यसको समझदारी पत्रमा हामीले चाहिँ हस्ताक्षर गरेका छौँ र अब यसमा क्विक ड्यु डिलिजेन्स त हामीले विगतमा गरेका थियौँ, तर अब समझदारी पत्रको चाहिँ जो अनुमति पत्र सर्वेक्षणको लागि प्रदान गर्नको लागि अब परियोजनाको भौगर्भिक र प्राविधिक अनि सामाजिक आर्थिक तथा वातावरण पक्षहरू चाहिँ विकासकर्ताले हेर्नुपर्ने हुन्छ र त्यस्तै परियोजनाको अप्टिमाइजेसनको सम्बन्धमा र परियोजनालाई अब समग्रतामा त्यसको सामाजिक अध्ययन भइसकेपछि त्यहाँ अब जलाशयुक्त परियोजना भनेपछि त्यसका चुनौतीहरू पनि पहिचान गर्नुपर्ने हुन्छ र त्यसको च्यालेन्जेसहरूलाई पनि हामीले कसरी सम्बोधन गर्दै जाने भन्ने पाटो पछि अध्ययन पश्चात रहन्छ र परियोजनाको चाहिँ अनुमानित लागत पनि अनुमान गर्नुपर्ने लगायतका चिजहरू चाहिँ एउटा विकासकर्ताको पर्सपेक्टिभले एनालाइसिस गर्नुपर्ने हुन्छ र त्यस्तै बजार सुनिश्चितताको कुरो र अब अध्ययन निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्यतालिकाहरूको कुरो पनि आवश्यकता पर्छ र त्यस्तै ती उत्पादित बिजुलीलाई इभ्याकुएट गर्न प्रसारण लाइन सम्बन्धमा पनि त्यो अध्ययनले कभर गर्नुपर्ने हुन्छ र त्यस्तै वित्तीय स्रोतको उपलब्धता, एउटा विकासकर्ताले म लगानी गर्छु भनिसकेपछि त्यो सो पुँजी परिचालन र त्यसपछि ऋण पुँजी परिचालन कसरी हुन्छ भन्ने पाटोमा पनि, स्रोत सुनिश्चितताको पाटोमा पनि अध्ययन गरेर विकासकर्ताले परियोजनाको कार्यान्वयनको तरिका लगायत चिजहरू समेटेर चाँडै अध्ययन गर्नुपर्ने हुन्छ र पश्चिम सेती जलविद्युत परियोजना अब भनौँ न 3 दशक पूर्व नै पहिचान भएर विगतमा अस्ट्रेलियन एउटा रिप्युट इन्जिनियरिङ कम्पनीले अध्ययन गरेर दस्तावेज बुझाएको थियो, त्यो दस्तावेज अब मा उल्लेखित चिजहरू पनि अध्यावधि गर्नुपर्ने र एउटा काबिल विकासकर्ता जसको हामीले आर्थिक र प्राविधिक पक्ष पनि हेऱ्यौँ र समग्रतामा यस्तै स्पेसिफिक एक्सपिरियन्स चाहिँ यस्तो टेराइनमा काम गरेको स्टोरेज स्किमहरू बनाएको एउटा अमुक विकासकर्ता भनौँ न एनएचपिसीलाई चाहिँ हामीले यो शर्त यो गाइडलाइनमा अध्ययन गर्नका लागि अध्ययन अनुमति पत्र अब हामी समझदारी भइसकेको साथ चाहिँ हामी प्रदान गर्छौँ। र वातावरण प्रभाव मूल्याङ्कन र सामाजिक प्रभाव चाहिँ मूल्याङ्कन पनि अमुक विषय रहन्छ यस्तो क्रिटिकल प्रोजेक्टहरूको सवालमा. ती पाटो पहिल्याएर अब विकासकर्ताले 2 वर्षको समय सीमाभित्र अध्ययन गर्नुपर्ने हुन्छ. तथापि एउटा हुटहुटी चाहिँ विकासकर्ताले व्यक्त गरेको छ, म चाँडैभन्दा चाँडै यो अध्ययन टुङ्ग्याउँछु र तत्पश्चात चाहिँ हामीले यो सार्वजनिक निजी साझेदारीको ढाँचा अनुरूप अध्ययन चरण पार गरिसकेपछि हामी त्यसपछि सबसिक्वेन्ट मूल्याङ्कन विश्लेषणको चरण अनि सम्झौताको चरण भनेको वार्ता भए पश्चात चाहिँ परियोजना विकास सम्झौताको चरण, त्यसपछि वित्तीय व्यवस्थापनको पाटो रहन्छ र निर्माण चरण उन्मुख चाहिँ परियोजनालाई डोर्याउने सवालमा हामीले सहजीकरण गर्छौँ, कम्प्लिमेन्ट गर्छौँ भन्ने कमिटमेन्ट गरेका छौँ. हाम्रो पनि अब कमिटमेन्ट रहन्छ.
जस्तो अब सुशील सर होइन, डिपिआरको लागि पनि लगभग 2 वर्षको समय यहाँले छुट्याउनु भएको छ. यसमा ड्यु डेलिजेन्सको कुरा गर्नुभयो, योभन्दा अगाडि केही अन्य डेभलपरहरूले पनि अगाडि बढाउन खोज्दा खोज्दै यो रोकिएर बसेको परियोजना अब चाहिँ एक त यो एनएचपीसी भारत सरकारको एउटा निकाय भएको कारणले आर्थिक रूपमा त्यति समस्या नहोला कि भन्ने अनुमान पनि एकातिर गरिएको छ. अब यसले नेपाललाई दिने लाभ के हुन सक्छ अथवा कुन मोडलबाट, यहाँले अघि संकेत गर्नुभयो होइन पार्टनरसिपको मोडलहरू के हुने भन्ने कुरा पनि सायद यो अध्ययनकै क्रममा आउला. तैपनि आम सर्वसाधारणको जिज्ञासालाई विचार गर्दाखेरि कुल 1200 मेगावाटको यो योजना हामी कति वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिरहेका छौँ, त्यसबाट नेपाललाई के लाभ हुन्छ, आन्तरिक खपतको लागि हो अथवा यो निर्यातको लागि हो, यी सामान्य प्रश्नहरूमा केही जानकारी पाउन.
यो महत्वपूर्ण प्रश्न राख्नुभयो. यो सबैको कन्सर्न त्यो प्रभावित क्षेत्रका बासिन्दा लगायत त्योभन्दा बाहेक पनि एउटा लोकल पब्लिक बाहेक पनि यो जनरल पब्लिकको कन्सर्न रहने विषय पनि हो र समग्रतामा एउटा जलविद्युत परियोजना त्यो पनि एउटा हामीले जलाशयुक्त परियोजना भनेका छौँ, एउटा अर्ध जलाशयुक्त परियोजना भनेका छौँ भने हामीले मैले अघि पनि कुरो राखेको थिएँ, यो 47 बोर्ड बैठकले अब पश्चिम सेती जलविद्युत र SR6 प्रोजेक्टको अगाडि, म अलिकति विगतको घटनाक्रममा नियर पास्टको डेभलपमेन्टमा जान चाहन्छु, हामीले बहुआयामिक अध्ययन गरेका थियौँ. यो परियोजनाको ढाँचा, विकासको ढाँचा र लगानीको ढाँचा के हुन्छ भन्ने पाटोमा बोर्डको कन्सर्न त्यो यो अनुरूप हामीलाई कार्यदेश दिएको थियो. कार्यदेश अनुरूप हामीले कार्य प्रक्रिया अध्ययनको तय गरेका थियौँ. त्यसमा माननीय उपाध्यक्ष योजना आयोगका संयोजकत्वमा सचिवजीहरू र म लगायत सम्मिलित चाहिँ त्यो अध्ययन कमिटीले त्यो बहुआयामिक अघि जो मैले क्विक ड्यु डिलिजेन्स भन्यो हामीले गऱ्यौँ. विगतको असल प्रयासका बावजुद भनौँ न दुईचोटि आह्वान नगरिएको प्रस्ताव अनि आह्वान गरिसकिएपछि पनि हामी चाहिँ त्यो बिडिङ प्रोसेसबाट विकासकर्ता छनौट गर्न नसकेको अवस्थालाई पनि हामीले त्यति बेलाका ती कन्स्ट्रेन्ट्सहरू के कारण चाहिँ त्यो प्रोजेक्ट चाहिँ असल प्रयासका बावजुद कार्यान्वयन चरणमा लान सकेनौँ या विकासकर्ता इन्गेज हुन सकेन भन्ने कुरो हेर्दाखेरि धेरै कुराहरू हामीले डिग आउट गर्यौँ. जस्तो उदाहरणको लागि अब हामीले के हेर्नुपर्छ भने त्यो परियोजना सेती रिभर बेसिनमा छ, त्यो लोड सेन्टरहरू या भनौँ न अमुक चाहिँ जहाँ लोडको के अरे पावरको कन्जम्सन या बिजुलीको खपत बढी भएको क्षेत्रहरू भनेको अब यता पूर्वतिर या परवानी इन्डस्ट्रियल कोरिडोर छ या लगायत यी सबै उद्योगहरू चाहिँ बढी अवस्थित भएको ठाउँ चाहिँ तपाईँको पूर्वतिर पर्ने बुटवल अनवर्ड्स भएको र आन्तरिक हामीसँग प्रसारण लाइनको कनेक्टिभिटी पनि नभएको अवस्था लगायत यो चाहिँ मार्केट सुनिश्चितताको केस जति बेला अस्ट्रेलियन आएको थियो उसले ड्रब्याक गरेको अवस्था या उसले प्रोजेक्टलाई अगाडि बढाउन नसकेको कारण मार्केट सुनिश्चितता थियो, मार्केटसँगको एक्सेस थियो र आधारभूत पूर्वाधारको अपर्याप्तता पनि थियो. यसमा हामीसँग अब पहुँच मार्गदेखि प्रसारण लाइनहरूको पनि त्यति नै जरुरत हुन्छ. तर अब अहिले आएर हामीले अध्ययन गर्दा अहिलेको मार्केट सिनेरियो पनि को एसेसमेन्ट र स्टक लियौँ र त्यसपछि विगतको अरू कारणहरू पनि जस्तो अरू विदेशी लगानीकर्ता भनौँ न जस्तो जापानिज अमेरिकन लगायत कसैसँग त्यो सामर्थ्य छ आर्थिक हैसियत भएकै विकासकर्ता ल म लगानी गर्छु भनेर अगाडि आउँदा मार्केट सुनिश्चितता चाहिँ धेरै जरुरी हुन्छ। खरिद बिक्री सम्झौता बिजुलीको अफटेकर कसले गरिदिने, यो क्वान्टिटी यो क्वान्टमको बिजुली भन्ने लगायतका कन्सर्न र त्यस्तै विदेशी विनिमय जोखिम व्यवस्थापनको औजारको पनि अपर्याप्तता या भनौँ न हामीसँग उपलब्धताको कुराहरू चाहिँ विदेशी लगानीकर्ताले फोरेन डाइरेक्ट इन्भेस्टमेन्टको लागि गर्छ। अब योभन्दा बाहेक यी सबै चिजहरूको स्टक गरिसकेपछि उसले जोखिमहरू पहिचान गर्छ र त्यो जोखिमहरू न्यूनीकरण हुन्छ हुँदैन, जोखिम व्यवस्थापन हुन्छ हुँदैन र जोखिमको अलोकेसन लगायतका विषयहरू लगानीसँग गाँसिएको हुन्छ। अब यहाँ हामीले यो अध्ययन गर्दै गर्दा के पायौँ भने समग्रतामा हामीसँग अहिले जडित क्षमता लगभग 2300 मेगावाटको बिजुली त जडान भइसकेको छ र त्यस्तै अब यसमा त सम्मिलित चाहिँ अब विद्युत प्राधिकरणका म्यानेजिङ डिरेक्टर पनि थिए। हामीले अब एभिडेन्सहरू तथ्यहरू जेनेरेट गर्ने काम गऱ्यौँ। त्यो 9 महिना लगाएर गरेको बहुमायिक आयामिक अध्ययनले यी सबै विगतमा किन यो प्रोजेक्ट बन्न सकेन भन्ने कारणहरू हामीले पहिल्यायौँ र हेर्दाको अवस्थामा यो बजारको सुनिश्चितताको पाटो र अब हाम्रो आवश्यकता पनि के रहन्छ ओभर द पिरियड अफ टाइम भन्ने कुरोलाई पनि मध्यनजर गर्दाखेरि हामीसँग कन्स्ट्रक्सन पाइपलाइन भन्छौँ अहिले लगभग 3000 या 3500 मेगावाटको प्रोजेक्ट त निर्माण चरणमा छन् जो चाँडै चाहिँ सम्पन्नता उन्मुख चाहिँ लम्किँदैछन्। त्यस्तै अरूको पनि हामीले खरिद बिक्री सम्झौता गरिसकेर वित्तीय व्यवस्थापन जुटाउने पाटोमा यो इन्डिपेन्डेन्ट पावर प्रड्युसर्सहरू पनि अगाडि बढेको अवस्था छ भने चाहिँ अब हामीसँग सरप्लस भएको बिजुली त अथवा त्यो वेट बर्खायाममा देखियो र त्यो बर्खायामको बिजुली चाहिँ हामीले कन्ज्युम गर्न सक्ने खपत गर्न सक्ने चाहिँ यी नयाँ स्किम जस्तो अब यसलाई नयाँ नै भन्छु म जो निर्माण चरणमा जान सकेन जो अहिले अध्ययनकै चरणमा छ पश्चिम सेती तर चाँडै चाहिँ यसको अध्ययन टुङ्ग्याउँछु किन विगतमा अध्ययन भएको अध्यावधि गर्नु छ तर वातावरण प्रभाव मूल्याङ्कन गर्न त केही समय लाग्छ नि। अब 2 वर्षको समय सीमा दिइए पनि विकासकर्तालाई विकासकर्ताको कमिटमेन्ट र हामीले पनि सहजीकरण चाहिँ टाइमली स्ट्याटुटरी क्लियरेन्स स्वीकृतिहरू गरिदिउँ सरकारवाला चाहिँ भनौँ न निकाय जस्तो वन वातावरण मन्त्रालयले गर्नुपर्ने काम चाँडै गरिदिउँ भनौँ न त्यसको लागि लगानी बोर्डले पहल गर्छ त्यो समन्वयनमा प्रभावकारिता पनि ल्याउँला त्यो टुङ्ग्यायो भने त 10-12 महिनामा पनि नटुङ्गिने होइन। अब त्यस्तै सेती रिभर 6 को हकमा अहिले हामीले के भनेका छौँ भने पहिले पश्चिम सेतीमा 45 दिनको समय सीमा दिएका छौँ किनभने केही शर्तहरू परिपालना गर्नु छ ती विगतको डकुमेन्ट दस्तावेजहरूको कस्ट पनि शोध भर्नाको विषय छ। त्यस्तै हामीले कुल लागत अनुमानित लागत या इन्डिकेटिभ कस्टको 0.5% हुन आउने लगभग 1 अरब 25 करोड त हामीले कार्य सम्पादन जमानत बाफत चाहिँ के अरे कार्य सम्पादन को चाहिँ सुरक्षण बाफत चाहिँ कार्य सम्पादन जमानत लिँदैछौँ र त्यो यो त अब अहिले हामीले यसलाई यो अध्ययन अनुमति प्रदान गरिसकेपछि यो लाइसेन्स इफेक्टिभ हुने कुरो गरे तर जहाँसम्म अब लाभको कुरो छ अब यसबाट उत्पादित विद्युतको चाहिँ एनर्जीमा बाटको रोयल्टी क्यापेसिटीबाटको रोयल्टी र त्यसपछि फ्री एनर्जीको पनि प्रोभिजन राखेका छौँ। फ्री एनर्जीको प्रोभिजनमा अब तपाईँको टेस्टेड बेसिनहरू छन् अरुण 3 या अरुणको बेसिन जहाँ चाहिँ लगानी बोर्डले सहजीकरण गरिरहेको 900 मेगावाटको अरुण 3 जल विद्युत परियोजना जसको भौतिक प्रगति नै लगभग 62% चाहिँ पुगेको अवस्था छ। त्यस्तै तल्लो अरुण पनि अब विकासक्रमको अध्ययन चरण टुङ्गिएर वार्ता चरण मा प्रवेश गरिसकेको छ र चाँडै त्यो पनि ग्राउन्ड ब्रेकिङ यानि शिलान्यासको समाचार हामीले अबको वर्ष दिनभित्र त सुन्छौँ पनि र त्यो एउटा नतिजामुखी परिणाममुखी कार्यान्वयन ढाँचामा जान्छ भनेपछि त्यहाँ पनि हामीले फ्री एनर्जीको एउटा खालको बेन्च मार्क चाहिँ यतिसम्म चाहिँ लाई बेस मानेर किनौँ र समग्रतामा एउटा वित्तीय रूपमा पनि यो सम्भाव्य यो प्रोजेक्टलाई बनाउनुपर्छ र जलविद्युत परियोजनाको आफ्नो ब्युटी छ हेर्नुहोस् क्लिन एनर्जी हो जहाँ आवश्यकता छ जसले जहाँ डिमान्ड छ जस्तो मैले अहिले स्पष्ट भन्नुपर्दा बर्खेयाम बिजुली जो चाहिँ अब बढी समय नै रहन्छ यसबाट उत्पादित बिजुलीको आन्तरिक खपत चाहिँ त्यो भेगमा अहिलेको अवस्थामा नरहेको अवस्थामा हामीले यसलाई भोलि एक्सपोर्टै गर्नुपर्ने हुन्छ। कमोडिटी को रूप में हमी रिगार्ड कर पर्ने विद्युत जो हम कंपेरिटिव एडवांटेज भएको विषय वस्तु भी हो जिसमें हमी कम्पिटिटिव एज एउटा एडवांटेज लिएर हमी हम एउटा अर्थतंत्र को बेसलाई स्ट्रेन्थन करने सवाल में एनर्जी को ठूल योगदान रहेको कुरो त अहिले पनि हामीले विगतको एक वर्षको डेभलपमेन्टमा जहाँ 5-6 अरबको बिजुली हामीले एक वर्षको पिरियडमा चाहिँ विदेशी बजारमा यानि भारतीय बजारमा बेचेका छौँ भने त्यस्तै अरू पनि हाम्रा पाइपलाइनमा भएका प्रोजेक्टबाटको उत्पादित बिजुली जो हामीलाई आवश्यक रहँदैन त्यो बिजुली हामीले इभ्याकुएट गर्ने हो र त्यो बाफत चाहिँ अब अहिले पीपीपी को फ्रेमवर्क में बुट मोडल में जाना को अवस्था में तो कन्सेसन पीरियड लगभग अब भोलि को दिन भनम अलग मैं सब कुरो निराकरण या यो विषय में राख न सकूंला क्योंकि अध्ययनक चरण में वार्ता तो रियल वार्ता तो बाकी नहीं बाटो में हमी ये विषय सब मैं तपाईलाई डिफ्रेन्ट डाइमेन्सन में हमी बेनिफिट लिख रहा प्रोजेक्ट बनी सके तो मल्टिप्लायर इफेक्ट का कुछ कंस्ट्रक्शन को दौरान में निर्माण चरण में 5-6 हजार जनाले रोजगारी पाउँछन् त्यसमा भेरी स्किल्ड म्यान पावरहरू चाहिँ अब विकासकर्ता कम्पनीले जोसँग कन्सेप्चुलाइजेसनदेखि कमिसनिङको एक्सपिरियन्स छ उसले नै जुटाउने हो किनभने त्यो सामर्थ्य प्राविधिक क्षमता भन्यौँ आर्थिक क्षमताको हकमा उसको बासलात हेर्यौँ र त्यस्तै अब त्योभन्दा बाहेक अब मार्केट संयोजन गर्ने हैसियत पनि देखियो र अब त्यहाँ आधारभूत पूर्वाधारको पनि तयारीको सवालमा अर्थ मन्त्रालयले रिसेन्ट एउटा डिसिजन गरेको छ यो अपस्ट्रिममा 150 किलोमिटर माथि लगभग भनौँ न बोर्डरभन्दा अवस्थित प्रोजेक्ट हो यो यो एउटा ट्रिब्युटरी कर्णालीसँग सेती भन्ने चाहिँ कर्णालीसँग जोडिन्छ कर्णालीमा आएर त्यसको पानी पुग्नु पूर्व चाहिँ जो यसकै डाउनस्ट्रिममा सेती रिभर 6 प्रोजेक्ट छ त्यो चाहिँ बुढीगङ्गा र पश्चिम सेतीको दोभानमा अवस्थित प्रोजेक्ट हो भनेपछि यो दुइटै प्रोजेक्टको कमनालिटी चाहिँ एउटै बेसिनमा छ तर हामीसँग आज इभ्याकुएसन कोरिडोर जो चाहिँ बिजुलीको प्रसारण लाइन थियो उत्पादित बिजुलीलाई त हामीले पहिला हाम्रो राष्ट्रिय ऊर्जा प्रणालीमै पनि ल्याउनु पर्नेछ र सबस्टेसनहरू पनि निर्माण गर्नुपर्नेछ ती पनि अब प्लानमा छन् राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले उदाहरणको लागि यो पश्चिम सेतीको जलविद्युत केन्द्र या पावर हाउसबाट 7 किलोमिटर टाढा जग्गा अधिग्रहण गरिसकेको छ बनलेक भन्ने ठाउँ छ त्यो तलकोट शिखर नगरपालिकामा पर्छ अनि त्यस्तै लम्की बजारभन्दा 5 किलोमिटर माथि हामीले त्यसलाई डोडोधरा भन्छौँ बौनिया बजारभन्दा माथि डोडोधरा भन्ने ठाउँमा 26 बिघा जग्गा अधिग्रहण भइसकेको छ त्यो भोलिको सङ्कलन केन्द्र हो त्यहाँ कर्णालीबाट सेतीबाट उत्पादित बिजुलीहरू त्यहाँ सङ्कलन हुन्छन् राष्ट्रिय आवश्यकता जे रहन्छ आन्तरिक खपतका लागि जे चाहिन्छ त्यहाँबाट इस्ट टु वेस्ट प्रसारण लाइन हाम्रो पूर्व पश्चिम भोलि त्यहाँ डेभलप भएको सवालमा आन्तरिक खपत त्यहाँ किनभने त्यहाँ पनि धेरै औद्योगिक क्षेत्रहरू भोलि नआउला भन्ने छैन लम्कीमा तपाईँको डुडेझारी त्यस्तै अब खुटिया भन्ने ठाउँ नजिक चाहिँ तपाईँको हरैया विषयका आर्थिक क्षेत्र र त्यस्तै दैजी भन्ने ठाउँमा दैजी छैला कञ्चनपुरमा यी परियोजना त्यहाँ भोलि औद्योगिक पूर्वाधार बनेको अवस्था र उद्योगहरू आयो या परवानीपुर कोरिडोर जस्तै या तपाईँको विराटनगर दुहबी कोरिडोर जस्तै इन्डस्ट्रियल कोरिडोर त्यहाँ पनि भोलि चाहिँ डेभलप हुँदै गएको हकमा त आन्तरिक खपत पनि बढेको अवस्थामा चाहिँ यी उत्पादित बिजुली फेरि यो पश्चिम सेती जलविद्युत परियोजना र सेती रिभर 6 मात्र होइन सेती बेसिनमा माथि भएका अपस्ट्रिममा भएका अरू पनि 5-7 वटा परियोजना छन् अहिले मैले लगभग क्वान्टिटीमा भन्नुपर्दा 700 मेगावाट विकास क्रमको अध्ययन चरण टुङ्गिँदै गरेका कोही अध्ययन हुँदै गरेका परियोजना छन् तिनका लागि पनि विकासको बाटो खुल्छ त्यसैले यो बेनिफिटको सवालमा अहिले कम्प्रिहेन्सिभ रूपमा यो अध्ययनकै समझदारी पत्रले पनि यो बाटोमा अध्ययन गरेर ल्याउनुहोस् भनेर हामीले चाहिँ विकासकर्तालाई गाइडलाइन प्रदान गरेका छौँ र त्यो शर्तहरू परिपालना भनौँ न एउटा टर्म्स अफ रिफरेन्स चाहिँ डेभलप गरेका छौँ अब प्रारम्भिक अध्ययन उसले गरिसकेपछि यो विगतमा भएको अध्ययनको सूक्ष्म चाहिँ खालको विश्लेषण गरिसकेपछि एउटा इन्सेप्सन रिपोर्ट प्रारम्भिक प्रतिवेदन 3 महिनामा पेस गर्छ र त्यसपछि चाहिँ हामी उसलाई अलि डिप डाइभ चाहिँ रूपमा चाहिँ अध्ययन गरेर तर चाँडैभन्दा चाँडै चाहिँ हामी वार्ता चरणमा जाने गरी सम्झौताका लागि चाहिँ त्यो प्लान गरिएको छ। र एउटा महत्वपूर्ण प्रश्न गर्नुभयो, प्रोजेक्ट भनिसकेपछि निर्धारित समय र क्वालिटीमा सम्पन्न हुनुपर्छ र त्यो समय टाइम लाइन पनि हामीलाई प्रस्ताव गर्नुहोला भनेर भनेका छौँ। अहिले त हामीले अध्ययनको समयबद्ध कार्यतालिकामा आबद्धित गराउँछौँ विकासकर्ता, प्रोस्पेक्टिभ विकासकर्ता कम्पनीलाई, तर अब अध्ययनकै चरणमा हामीले यसको कार्यान्वयन कार्ययोजना माग्छौँ। त्यस तत्पश्चात भनौँ न सम्झौता भइसकेपछि वित्तीय व्यवस्थापनको कुरो हुन्छ, आर्थिक हैसियत, अब यो जहाँसम्म स्टेट ओन्ड एन्टरप्राइज नै हो, उहाँहरूको अहिले विगतको पनि हामीले अभ्यास देख्यौँ अरुण तिनमा। वित्तीय व्यवस्थापन भनेको लेन्डरसँग ब्याङ्कसँगको ऋण पुँजी परिचालन गर्ने सवालमा सम्झौता हुन र सम्झौता भइसकेपछि ड्र डाउन भन्छौँ, फिनेन्सियल ड्र डाउन जसलाई फिनेन्सियल क्लोज पनि भन्छौँ, त्यो चरण पुग्न समय लाग्ने हुन्छ। तर त्यो अवस्थामा हामीले के देखेका छौँ भने इन्भेस्टमेन्ट एपेटाइट र रिस्क टेकिङ एपेटाइट चाहिँ स्टेट ओन्ड एन्टरप्राइजको बढी हुने गरेको रहेछ। त्यो इन्भेस्टमेन्ट डिसिजन उहाँहरूले आफ्नो अमुक चाहिँ अधिकार प्राप्त अधिकारीबाट प्राप्त गरिसकेपछि सो पुँजी पनि परिचालन गरेर प्रोजेक्ट चाहिँ अगाडि बढाउँदै गर्ने गरेको स्थिति देख्छौँ। त्यसैले यो पाटोमा लगानी बोर्डले भेरी कम्प्रिहेन्सिभली र इभन भनौँ न नेगोसिएसन कमिटीले भेरी सिरियसली यी विगतका अब हाम्रो ऐन नियमले निर्दिष्ट गरेका प्रावधान र विगतका जति प्रिसिडेन्सहरू थियो, त्यो प्र्याक्टिसहरू थियो, त्यसको टेम्पलेटहरूलाई पनि आत्मसात गरेर, तर यस्तो कम्प्लेक्स प्रोजेक्ट हो भन्ने कुरोलाई पनि हामीले आत्ममनन गरेर अब बन्ने गरिकन चाहिँ यो प्रोजेक्टलाई अगाडि बढाउनुपर्छ भनेर विकासकर्ता कम्पनीसँग नेगोसिएट गरेका थियौँ र यो अवस्थामा आएर अहिले एउटा माइलस्टोनमा पुगेका छौँ।
हजुर, आदरणीय श्रोताहरू, अन्तर्संवादको आजको बिहानीमा हामी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्टसँग कुराकानी गरिरहेका छौँ। सन्दर्भ पश्चिम सेती जलविद्युत परियोजना र त्योसँगै जोडिएको सेती नदी छ परियोजना विकास गर्ने विषयमा भारतको एनएचपीसी र नेपालको लगानी बोर्ड बीच एउटा प्रारम्भिक सम्झौता भएको छ र त्योभित्रका प्रावधानहरू, त्यसभित्रका सम्भावनाहरू धेरै विषयहरू छन् जसमा अहिले यति छोटो समयमा त हामी कुराकानी गर्न सक्दैनौँ सुशील सर। अब म अन्तिमै राख्न चाहन्छु, दुई मिनट एक मिनट समय बाँकी छ। लगानी बोर्डले एउटा फास्ट ट्र्याकमा यस्ता धेरै परियोजनाहरू पाइपलाइनमा पनि राखेको छ, आगामी अरू जलविद्युतका परियोजनाहरू पनि छन्, विगतमा विफलताका अनुभवहरू पनि छन् र भोलि सफल हुन सक्ने सम्भाव्यताहरू त प्रशस्त छन् होइन? यो आजको स्थितिमा लगानी बोर्ड कतिको इन्गेज छ यस्ता खालका परियोजनाहरू नेपालमा ल्याउनलाई र यसको प्राथमिकताहरू चाहिँ यो पोस्ट कोभिड प्राथमिकता के छ? एक मिनट मात्रै समय बाँकी रह्यो सुशील सर, समग्रमा।
अब फास्ट ट्र्याकिङ एजेन्सी हो, अब हामी फास्ट पनि हुनुपर्छ हेर्नुहोस्। र एउटा खालको हाम्रो चाहिँ क्रेडिबिलिटी, यो लगानी बोर्डको विगतदेखिको 11 वर्षको इतिहासमा क्रेडिबिलिटी यो संस्थाले हासिल गरिसकेको छ र समग्रतामा 3 खरबको प्रोजेक्ट त निर्माण चरणमा छन्। अब हामीले सिमेन्टमा आत्मनिर्भर भयौँ, 9,000 टन्स पर डे क्यापेसिटीको प्रोजेक्टहरू हुङसी वासिन व्यावसायिक सञ्चालनमा आइसकेको छ र त्यसको तरङ पनि मार्केटमा एन्ड युजरले महसुस गरिसक्नु भएको छ। त्यस्तै जलविद्युतको हकमा त झन् जहाँ हाम्रो कम्पेरिटिभ एडभान्टेज छ, 900 मेगावाट अरुण 3 जो अब सम्पन्नता उन्मुख चाहिँ दोहोरिँदै गएको छ र त्यहाँ हामीले सहजीकरण इफेक्टिभली गरेका छौँ, समन्वयनमा प्रभावकारिता ल्याएका छौँ, सरकारी दरकार भनौँ न राख्ने र अरू कन्सर्न एजेन्सिजहरूको पनि राम्रो साथ सहयोग चाहिँ हामीले पाएका छौँ। र त्यस्तै अब तल्लो अरुण मैले अघि पनि भनिसकेँ, त्यो निर्माण उन्मुख छ, अप्पर मर्स्याङदी 2 अब चाँडै यो हप्ता सुन्नुहुन्छ, हामी फेरि अर्को यस्तै खाले समझदारी गर्दैछौँ, त्यहाँ अध्ययन चरणमा त धेरै एडभान्स स्टेजमा विकासकर्ता पुगिसकेको छ। यो अर्ध जलाशयुक्त परियोजना हो, यो मर्स्याङदी बेसिनमा 327 मेगावाटको त्यो आन्तरिक खपतकै लागि इन टोटल चाहिँ प्रोजेक्ट चाहिँ कन्सिभ गरिएको छ, जसमा विद्युत प्राधिकरणसँग पनि उसको विद्युत खरिद को सवालमा अरू विकासको घटनाक्रमहरूलाई पनि हामीले स्टक लिएका थियौँ। र त्यस्तै अब अप्पर कर्णाली जलविद्युत परियोजना जसको वित्तीय व्यवस्थापन जुटाउन सकेको थिएन, त्यसमा पनि केही आश पलाएको छ। जिएमआर भन्ने विकासकर्ता कम्पनी जो रियल प्राइभेट हो, उसले चाहिँ बङ्गलादेश 500 मेगावाट चाहिँ बिजुलीको लागि प्रारम्भिक हस्ताक्षर गरिसकेको छ विद्युत खरिद सम्झौता, तर त्यहाँ अब आधारभूत अरू चिजहरू ब्याक टु ब्याक एरेन्जमेन्टका कुरा छन्, अब योभन्दा बाहेक अब अरू पनि प्रोजेक्टहरू पाइपलाइन समग्रतामा 4,042 मेगावाटको प्रोजेक्ट चाहिँ लगानी बोर्डले जो चाहिँ विकासक्रमको विभिन्न चरणमा छ त्यसको चाहिँ धेरै इफेक्टिभली इफिसियन्टली ह्यान्ड होल्डिङ भन्छौँ हामी सहजीकरण गर्दैछौँ जो हाम्रो फास्ट ट्र्याक गर्ने भूमिका हो र लगानी बोर्ड भनेको अधिकार सम्पन्न एउटा पावरफुल एजेन्सी हो जसले चाहिँ रणनीतिक महत्वका प्रोजेक्ट रणनीतिक तवरले र एउटा खालको विश्वसनीयता पनि बढाउँदै विकासकर्ताको कन्फिडेन्स मनोबल पनि बढाउँदै हामीले निजी लगानी भित्र्याउनु पर्नेछ त्यसमा वैदेशिक लगानी होला या स्वदेशी लगानीसँगको सम्मिश्रणमा आएका ती प्रपोजल्सहरू त्यो प्रपोजिसन्सहरूलाई हामीले आत्मसात गर्दै अगाडि बढ्नु छ र मुलुकको आर्थिक सामाजिक विकासका लागि यो जो ठुला पूर्वाधारहरू छन् यो चाहिँ समयबद्ध एउटा कार्यतालिकाले तय गरे अनुरूप नतिजामुखी र परिणाममुखी कार्यान्वयन ढाँचामा टुङ्ग्याउने गरिकन हामी अगाडि बढेका छौँ र लगभग 10 खरबको प्रोजेक्ट चाहिँ अरू गैर ऊर्जा परियोजनाका पनि विभिन्न चरणमा छन् कुनै मूल्याङ्कन चरण कुनै वार्ता चरण र कुनै अब निर्माण चरण उन्मुख छन् यति नै अहिले
धेरै धन्यवाद छ सुशील सर लगानी बोर्डले जसरी प्रयास गरेको छ मुलुकको एउटा अर्थतन्त्रको एउटा विकास र समृद्धिका लागि खेल्नुपर्ने भूमिकामा यहाँहरू दत्तचित्त भएर जसरी लाग्नु भएको छ यसको निश्चय पनि परिणाम आउँछ नेपाली जनताहरूले आफ्नो अनुहारमा खुशी ल्याउने दिनहरू आउनेछन् भविष्यमा अलिकति दुःखका दिनहरूलाई पार गरेर अगाडि जानुपर्ने स्थिति छ धेरै धन्यवाद सर आजको लागि समय यति नै दिन सकियो हामीले धन्यवाद त आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो हामी कुराकानी गर्दैथ्यौं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्टसँग सन्दर्भ 750 मेगावाटको पश्चिम सेती र 450 मेगावाटको सेती नदी 6 परियोजना भारतको एनएचपीसीसँग मिलेर अगाडि विकास गर्ने जुन समझदारी पत्रमा हस्ताक्षर भएको छ यसले एउटा नयाँ नेपालको जलस्रोतको क्षेत्रमा एउटा नयाँ आयाम थपेको छ हामी यसको शुभेच्छाको कामना गर्छौं प्राविधिक साथी सुरेन्द्र भण्डारीलाई धन्यवाद म हरिशरण लामिछाने पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार